Bismillahirrahmanirrahim. Nahmadu wa nasalli ala rasulihil kareem. Ye kitab hai Fiyuz-e Yazdani jo tarjuma al-Fath Rabbani ka Hazrat Shaykh Abdul Qadir Jilani rahmatullah ke islahi mawaiz ka majmua hai. Isme se hamari is itwar ki majlis mein padha ja raha hai. اللہ پاک سے مانگ کر بیٹھیں کہ اللہ نے اس میں جو روحانی تاثیر رکھی ہے، جو نورانی تاثیر رکھی ہے، جو ایمانی تاثیر رکھی ہے، جو ایقانی تاثیر رکھی ہے، جو احسانی تاثیر رکھی ہے، ہمارے دلوں میں بھی اتر جائے تاکہ ہمارے دلوں کی بھی کامل اصلاح ہو جائے، جو ہمارا اس مجلس سے مقصود ہے. ہم تو اس طلب کو لے کر بیٹھیں کہ ہمارے دل بن جائیں، سنور جائیں، پاک ہو جائیں، صاف ہو جائیں، شفاف ہو جائیں، نفس کی علائشوں سے پاک، بگڑی ہوئی طبیعت کی علائشوں سے پاک، ماحول کی گندی فضاؤں کی علائشوں سے پاک، ہمارے دل اللہ پاک کی محبت سے معمور ہو جائیں، اللہ کی ہر اطاعت پر شوق اور رغبت سے بھارنے والے بن جائیں، اللہ کی ہر نافرمانی سے روکنے والے بن جائیں. دل کا اصلی کام یہ ہے اور تصوف سے مقصود یہی ہے. تزکیہ اسی کا نام ہے کہ ہمارے اندر کے منفی جذبات پر ہمیں قابو پانے کی صلاحیت حاصل ہو جائے. انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہماری یہ صلاحیت درست فرمائیں گے. ہمارے دل اللہ پاک کی معرفت سے معمور ہوں گے، اللہ پاک کی محبت سے معمور ہوں گے، اللہ پاک کی ہر اطاعت پر ابھارنے والے بنیں گے، اللہ کی نافرمانی سے روکنے والے بنیں گے. یہ ارشادات بھی ان کے لیے ہیں جو ابھی پڑھنے والے ہیں، جو اس زمانے میں حضرت کے پاس اسی طلب کو لے کر آتے تھے. آج ایک 45 کی مجلس شروع ہو رہی ہے جو جمعے کی صبح 26 رجب 545 ہجری میں آپ کے مدرسہ معمورہ میں ہوئی تھی. فرماتے ہیں جناب رسول اللہ صلی اللہ علیہ وسلم سے روایت ہے، آپ صلی اللہ علیہ وسلم فرمایا کہ ملعون ہے وہ شخص جس کا بھروسہ اپنی جیسی مخلوق پر ہو. اپنے اس مجلس کا آغاز آپ حضور صلی اللہ علیہ وسلم کی اس حدیث مبارکہ سے فرما رہے ہیں. جناب رسول اللہ صلی اللہ علیہ وسلم سے روایت ہے کہ صلی اللہ علیہ وسلم فرمایا ملعون ہے وہ شخص جس کا بھروسہ اپنی جیسی مخلوق پر ہو. آگے فرماتے ہیں کتنی کثرت سے ہیں وہ لوگ جو اس لعنت میں داخل ہوئے. بہترین مخلوق میں سے ایک ہی یاد ہوگا جو حق تعالیٰ کا بھروسہ رکھتا ہوگا، اور جس نے حق تعالیٰ کا بھروسہ کیا بے شک اس نے مضبوط کڑا تھام لیا. اللہ ہمیں بھی سمجھ عطا فرما دے. کیا فرماتے ہیں؟ مخلوق میں سے ایک ہی یاد ہوگا جو حق تعالیٰ پر بھروسہ رکھتا ہوگا. اپنے اندر جھانک کے ہم بھی دیکھ لیں، ہمارا نفس تو ہمیں یہی پٹری پڑھائے گا کہ میں تو اللہ پر ہی بھروسہ کرتا ہوں. یہ الفاظ ہیں، امتحان میں پتہ چلتا ہے. جب کوئی ناگواری آتی ہے، پریشانی آتی ہے اور تدبیریں فیل ہو جاتی ہیں، بیماری لمبی ہو گئی، ڈاکٹر کے علاج سے اثر نہیں ہوا، پھر کیا ہے؟ کوئی اوپرا اثر ہے. اب پھر بھاگتے ہیں کدھر؟ عملوں کی طرف. اللہ رحم فرمائے، دھیان کدھر چلا گیا؟ آج اللہ رحم فرمائے، ہمارے حضرت جی رحمۃ اللہ علیہ اللہ کی قبر کو نور سے منور فرمایا، خوب سمجھائی اس بات سے کہ یہ غیر مرئی اثرات جو نظر نہیں آتے اللہ سے معفوق تو نہیں ہو گئے، اللہ کی قدرت بہت بڑی ہے، اللہ کا ایک نظام ہے، کرنے والے اکیلے اللہ ہی ہیں، اور اس کرنے کے اندر اللہ پاک اسباب کو استعمال فرماتے، نہ چاہیں تو نہ فرمائیں، وہ مختار ہے، وہ چاہتے ہیں تو اسباب کے اثرات مرتب ہوتے، نہیں چاہتے تو اسباب نہیں مرتب ہوتے۔ تو ہمارا بھروسہ کس پر ہو جاتا ہے؟ اسباب پر۔ اسباب مؤثر نہیں ہیں، مؤثر اللہ پاک کا امر ہے، اسباب کی تاثیرات اللہ نے رکھی ہیں، اللہ کے امر سے ہوں گی، نہیں ہے تو نہیں ہوں گی۔ یہ بات ذرا عجیب سی ہے، کیونکہ ماحول کی فضاؤں کے اندر ہماری عادات ایسی بن چکی ہیں کہ ہم اس سے باہر نہیں سوچتے، اس لیے پریشان ہوتے ہیں۔ لیکن اللہ والے جنہوں نے تصفیہ حاصل کر لیا، جن کے دلوں کے اندر شفافت آ گئی، لطافت آ گئی، پاکیزگی آ گئی، ان کے دلوں کے اندر کا وہ صحیح احساس بیدار ہو گیا، اس ادراک سے وہ باقاعدہ محسوس کرتے ہیں اس کے تصرفات کو، ان کا بھروسہ صرف اور صرف اللہ کی ذات پر ہوتا ہے، نہ اپنی تدبیر پر ہوتا ہے، نہ اسباب پر ہوتا ہے، نہ مخلوق میں کسی پر ہوتا ہے۔ اس لیے فرما رہے ہیں، لیکن ایسے لوگ کیا فرما رہے ہیں، یہ دیکھیے آج سے ہزار سال پہلے کی باتیں ہیں، کہ بہتری مخلوق میں سے ایک یاد ہوگا، وہ زمانہ ہمارے زمانے سے بہت بہتر ہے جی۔ لیکن ایک عجیب بات ہے، جدید جو تعلیم و تربیت کا نظام ہے، یہ ہمیں پڑھا رہا ہے کہ پہلے لوگ بے وقوف تھے، احمق تھے، کچھ نہیں جانتے تھے، ہم جانتے ہیں، ہم بہتر ہیں، ٹھیک ہے، یہی دماغوں میں آ رہا ہے نا، نئی انوینشنز ہو گئی ہیں، نئی ایجادات ہو گئی ہیں، نئی تحقیقات ہو گئی ہیں، کچھ چیزیں کھل گئی جو پہلے نہیں کھلی تھیں، اس پر ہمارے دماغوں کے اندر یہ بھر گیا کہ وہ لوگ۔ لیکن یہ جو تربیت کا نظام ہے، دین کا نظام جو ہے، دینی علوم ہے، یہ اللہ والوں کی تربیت کا ہے، اس سے دماغوں کے اندر کیا بات آتی ہے کہ آج سے پہلے لوگ ہم سے بہت اچھے تھے۔ کیوں جی؟ آپ صلی اللہ علیہ وسلم کا ارشاد ہے جس کا مطلب ہے خیر القرون قرنی، سب سے بہترین زمانہ کیا ہے؟ میرا ہے۔ آپ کا ارشاد ہے سب سے بہترین زمانہ کیا ہے؟ میرا۔ پھر اس کے بعد کا، پھر اس کے بعد کا، جو صلاحیت استعداد حضور اقدس صلی اللہ علیہ وسلم کے زمانے میں تھی، بعد میں وہ نہ رہی۔ پھر دوسرا زمانہ صحابہ کا ہے رضی اللہ تعالیٰ عنہ کا، اس زمانے میں جو صلاحیت تھی اس کے بعد نہ رہی، وہ تابعین کا زمانہ آ گیا جنہوں نے حضور اقدس صلی اللہ علیہ وسلم کی صحبت یافتہ کی صحبت اٹھائی، جنہوں نے حضور اقدس صلی اللہ علیہ وسلم کی صحبت اٹھائی، ان کی صلاحیت اعلیٰ درجے کی تھی۔ پھر اس کے بعد جنہوں نے ان کی صحبت اٹھائی تابعین نے، ان کی صلاحیت اس درجے کی نہیں تھی، لیکن باقی زمانوں سے کیا اعلیٰ درجے کی تھی۔ پھر جنہوں نے ان کی صحبت اٹھائی تبا تابعین نے، ان کی صلاحیت باقی زمانوں سے۔ تو یہ زمانہ یہ ایسے چلا آ رہا ہے، ہم نے بھی دیکھ لیے۔ میرے محسن حجی عبد المجید صاحب، اللہ پاک ان کی بھی مغفرت فرمائے اور ان کے بھی درجات کو بلند فرمایا، کیونکہ دریا بن کے ہمارے سلسلے تک رسائی ہے، وہ فرمایا کرتے تھے، کیونکہ ان کا تعلق پہلی بیعت اور رائے رحمۃ اللہ سے تھی، ان کے وصال کے ہمارے حضرت جی رحمۃ اللہ سے کی ہو گئی، اور تبلیغ سے بھی تعلق تھا۔ وہ فرماتے تھے کہ حضرت جی مولانا یوسف رحمۃ اللہ کے وصال کے بعد وہ بات نہ رہی جی، اپنا مشاہدہ بتا رہے ہیں، صاحب اعتراف تھے کہ جو بات حضرت مولانا یوسف زمانے میں تھی وہ بات ان کے وصال کے بعد نہ رہی۔ پھر فرماتے تھے اس وقت جو حالات ہیں ان کی قدر کر لو، پھر ان کو بھی ترسو گے۔ تو واقعی ہم نے بھی دیکھ لی کہ وہ بات نہ رہی۔ تو اس طرح یہ میں عرض کر رہا ہوں کہ یہ بات آج سے ہزار سال پہلے کی ہے، جب ہمارے کہ بتیری مخلوق میں سے ایک ہی آگ ہوگا جو حق تعالیٰ کا بھروسہ رکھتا ہوگا۔ کیا مسلمان نہیں تھے زمانے میں؟ تھے۔ لیکن جس بات کو یہ فرما رہے ہیں، جو اللہ نے ان کو عطا فرمائی، جو ان کے دل کے اندر کے احساسات ہیں، جو ان کے دل کے اندر جو شفافت آئی، جو لطافت آئی، جو پاکیزگی آئی، اس بنا پر یہ فرما رہے ہیں کہ میں تیری مخلوق میں سے ایک ہی یاد ہوگا جو حق تعالیٰ بھروسہ رکھتا ہوگا، اور جس نے حق تعالیٰ کا بھروسہ کیا بے شک اس نے مضبوط کڑا تھام لیا، پورے یقین سے کہہ رہے ہیں۔ اور جس نے اپنی جیسی کمزور محتاج مخلوق پر بھروسہ کیا، اس کی مثال ایسے ہی ہے جیسے کوئی شخص مٹھی میں پانی بند کرے اور سمجھے کہ پانی پر قبضہ کر لیا، مگر اپنا ہاتھ کھولے اس میں کچھ بھی نظر نہ آئے۔ کیسی مثال دی جی، جس نے اپنی جیسی کمزور محتاج مخلوق پر بھروسہ کیا کہ اس سے مل جائے گا، اس کے چاہنے سے مجھے عزت ملے گی، اس سے مجھے مال ملے گا، اس کی واہ واہ سے میرا کچھ کام بن جائے گا، یہ بھروسے ہیں اندر کے۔ وہ فلاں کو کہہ دے گا، وہ سفارش کر دے گا، اس سے کام بن جائے گا۔ کیا فرما رہے ہیں؟ جس نے اپنی جیسی کمزور محتاج مخلوق پر بھروسہ کیا، اس کی مثال ایسی ہے جیسے کوئی شخص مٹھی میں پانی بند کرے اور یہ سمجھے کہ پانی پر قبضہ کر لیا، مگر اپنا ہاتھ کھولے اس میں کچھ بھی نظر نہ آئے، تجھ پر افسوس۔ یہ کن سے خطاب ہے؟ خطاب ہو رہا ہے جو آپ کے پاس اس طلب کو لے کر آیا کہ میرے دل کی اصلاح ہو جائے۔ یہ اپنے مریدین سے، مرید وہ ہے جس نے سچا پکا ارادہ کیا ہے اپنی دل کی صلاحیت کو درست کرانے کا، اور ان ماہرین کی نگرانی پر، ان کی بتائی ہوئی تدبیر پر کوشش کر رہے ہیں، اذکار اشعار مراقبات میں مشغول ہیں تاکہ دل کی صلاحیت درست ہو۔ ان کو یہ ان کی تربیت ہو رہی ہے، ان کو سمجھا رہے ہیں کہ یہ ہے۔ تجھ پر افسوس، مخلوق تیری حاجتیں ایک دو دن پوری کر دے گی، تین دن پوری کر دے گی، مہینہ بھر پوری کر دے گی، سال دو سال پوری کر دے گی، آخر کار تنگ آ جائے گی اور گھبرا کر رخ بدلے گی۔ جس پر بھروسہ کیا نہیں ہوتا۔ پریزیڈنٹ کا بڑا کلوز جو ہے، بڑا پھولتا پھرتا ہے کہ میری چل رہی ہے، سارے اس کے پیچھے بھاگ رہے ہیں کہ یہ پریزیڈنٹ کے بالکل قریب ہے، میرے کام اس سے بنتے رہیں گے۔ کیوں نہیں ہوتا جی؟ دن رات کے نقشے نہیں ہیں۔ پریزیڈنٹ صاحب معزول ہو گئے، اب کوئی پوچھتے نہیں۔ بھائی ہم نے بھی تھوڑی سی بہت سے نقشے دیکھے ہیں کہ پرائم منسٹر صاحب کو پورا پروٹوکول ملا ہوا ہے، ادھر سے معزولی کا حکم آ گیا، پروٹوکول آفس کو کال آ گئی، وہ سارا کچھ دیکھے، وہ کیا اکیلا کھڑا رہ گئے۔ نہیں، چیف منسٹر صاحب اپنے پورے پروٹوکول سے نکلے ہوئے ہیں، اس کی معزولی کا حکم آ گیا، پروٹوکول آفیسر کو بس ایک کال آئی، اب اکیلے کھڑے۔ نہیں ہوتے دنیا کے اندر، ये है जिसको फरमा रहे हैं कि जाहिर के अंदर नजर आ रहा है कि हमारी हाजतें पूरी हो रही हैं, एक दिन दो दिन तीन दिन महीना साल दो साल है, आखिरकार तंग आ जाएगी और घबराकर रुख बदल लेगी। आगे फरमा रहे तू हक तआला की सोहबत इख्तियार कर, तू हक तआला की सोहबत इख्तियार कर और उसी पर अपनी हाजतें पेश कर, तू हक तआला की सोहबत इख्तियार कर और उसी पर अपनी हाजतें पेश कर कि दुनिया हो या आखिरत ना वो तुझसे कभी तंग आएगा ना घबराएगा। अल्लाह करे हमें भी इसका यकीन नसीब हो जाए। ये जौक की बातें हैं, हक तआला की सोहबत इख्तियार करना जो है ये जौक के साथ है। जौक क्या है? दिल के अंदर का वो हासा बेदार होगा। वो कब बेदार होगा? जब दिल इन गंदी लज्जतों के इदराक से साफ होगा। ये बातें हमें समझ में नहीं आ रही क्योंकि अभी तक हमने अपने नफ्स के गंदे तकाजों को छोड़ने का इरादा ही नहीं किया, हम तो इन्हीं फंसे हुए। इसलिए ऐसी मजलसों के अंदर भी और ऐसे बुजुर्गों के पास भी जिनसे हमने लेनी तो रूहानियत है, लेनी तो दिल के अंदर वो सलाहियत है, वो शफाफत है, वो पाकिजगी है, यहां भी हमारे अंदर के इरादे क्या होते हैं? कोई वजीफा मिल जाए बस हमारे दुनिया के काम बन जाए, रूहानियत नहीं लेना चाहते, वो शफाफत लेना नहीं चाहते, वो पाकिजगी लेना नहीं चाहते, लेकिन जिन्होंने चाहा उनको मिल गई उनमें से हैं। ये वो अपने पूरे यकीन के साथ उतारे क्योंकि इन्होंने हासिल की, इन्होंने अपने अंदर की कशमकश से है अपने नफसानियत को गलत जज्बात को मगलूब किया, सिफाते मजमूमों को इन्होंने है वो मदफून किया, दबा दिया। फिर इनके अंदर जो चमक आई, जो नूरानियत आई, शिफाफत आई, अल्लाह पाक की मायत का एहसास हुआ है, अल्लाह को पहचाना, उसकी कुदरत को, उसकी किबरियाई को, उसकी अजमत को है, उसके जमाल को, उसके जलाल को, उसकी सिफात कमाल को पहचाना, उस बिना पर कह रहे हैं क्या कहता अल्लाह की सोहबत इख्तियार कर, यानी जो उनको हासिल हुआ ये है सूफी। हम अपने पता नहीं किस किस को सूफी कह दिए और फिर सूफियों के करतूत देखे, फिर फैसला कर दिया सूफी ऐसे ही होते हैं। स्कैंडल दिन रात हमारे सामने आ गए, कहने से बन जाएगा सूफी? सूफी है सूफी अपने अंदर के मनफी जज्बात पर काबू पाने के बाद है, इनको मुनहजिम करने के बाद है, गंदे तकादों को दबाने की सलाहियत हासिल करने के बाद है। ये फरमा रहे हैं अल्लाह की सबूत इख्तियार कर, क्यों? कि इन्होंने इख्तियार करके तजर्बा कर लिया, इसलिए पूरी यकून से उठवा रहे हैं और फिर उसी पर अपनी हाजतें पेश कर पेश कर, खा वो दुनिया की या आखिरत की, ना वो तुझसे कभी तंग आएगा ना घबराएगा, महाल है ये, नामुमकिन है। यहां से एक से दूसरी तरह सवाल पर कहते क्या मजाक बना रखा है तुमने, जिस पर भी भरोसा है एक से दूसरी तरह मांग ले जाओ, तीसरी दफा चौथी दफा नहीं होता तजुर्बा, लेकिन अल्लाह के पास हमारे हैं है? कि अपनी हाजतें पेश कर, खा दुनिया की हो ये आकर की, ना तुझसे कभी तंग आएगा ना घबराएगा। आगे फरमाते साहिब तौहीद के लिए उसकी तौहीद की कुव्वत के वक्त, साहिब तौहीद अल्लाह करे हमें भी तौहीद की कोई हवाई लग जाए। हाजी अब्दुल मजीद साहब हमारे रहमतुल्लाह अलैह एक मरतबा हज के बाद दूसरे तीसरे दिन की बात थी, सामान्य अखबार में खबर लगी कि इतने लाख फरजंदान तौहीद ने फरीदा हज अदा कर लिया, हसर होती है फरजंदान और तौहीद की फरमाते हुए लगी। तौहीद की हवा भी नहीं लगी, समझा भी नहीं अभी तक। अब हम भी हैरान हो गए, हम तो साहब तौहीद है। मैंने अर्ज किया ना, इम्तिहान में पता चलता है, जब तौहीद का इम्तिहान होता है, बड़ों की बड़ी बातें हैं, बड़ों की बातें सुनकर हमें बात अजीब लगता है। एक वाक्य है किसी बुजुर्ग का, किसी को विशाल के बाद उनकी ज्यारत हुई, बाजों को होती है बरसक तक बाद का, तो अल्लाह पाक बरसक के कुछ हालात खोलना चाहते हैं, दिखा देते हैं। अल्लाह वाले थे, बुजुर्ग थे, पूछा कैसे गुजरी, कहने कुछ ना पूछो, कुछ ना पूछो, जो बीती क्या बीती। फरमाया कि पूछा गया क्या लाए हो, अल्लाह शाम की तरफ पूछा गया ना, मफहूम वर्क करूं, अल्फाज आगे पीछे हो सकते हैं, पढ़ा भी देर होगी वाक्य तो, क्या लाए हो। अर्ज किया तौहीद लाया हूं। क्या लाया हूं, अल्लाह वाले थे, तौहीद थी पास, कि मायार को हर एक का मुख्तलिफ लेवल होता है ना। तो फरमाया गया वो दूध वाली रात याद करो, दूध वाली रात याद करो। मैं एकदम परेशान हो गया, एक दफा रात को पेट में दर्द हुई, कभी हो जाता ना नींद में भी, तो दर्द हुई, तो मैंने कहा आज मैंने दूध पिया ना, दूध की वजह से पेट में क्या हो गई है, तकलीफ हो गई है, उसको तो ही कहां गई। अब बताओ, बड़ों की बड़ी बातें हैं, ये बड़ों के इम्तिहान बड़े हैं, हमारे यहां भी है ना मायार ना, प्राइमरी में और लेवल है, मिडिल में और है, मैट्रिक में और है, पीएचडी में जाके और है, क्यों जी आज माना इतराज का इतराज लड़ दे, ये वो बात हुई, ये हमारे आपके लिए नहीं है, ये उनके लिए। उनको एक ख्याल हो गया था कि मैं साहिब तौहीद बन गया हूं, अब समझे ना, ऐसे ही नहीं था, हमसे तो कई गुना ऊंचा दर्जा उनका, ध्यान जाता ही था, लेकिन फिर भी इंसान है, हो गया कभी हो गया, देखो यही बात, एक ही बात है और भी कही गई, एक ही याद कराया गया कि तुम्हें नाज है कि तुम तौहीद लेकर आए हो, तो और आप याद करो, क्या बताया गया, दूध से दर्द हुई हमारे अमर से भी, साहब तौहीद वो हमारा हाल तौहीद का, हम कैसे फर्जदान तौहीद है, हमारा 100% अंदर का पूरा भरोसा किस पर है, असबाब पर ही है, मखलूक पर ही है। कहने से बात नहीं बनती, लिखने से बात नहीं बनती, ये है साहिब तौहीद। मैंने पहले गर्द किया हमारे हजीद अल मजीद साहब ही से सुना, क्योंकि हजीद अल मजीद साहब मैंने अर्ज किया ना, मफसल मेरे प्रहद साहब ने उनके तल्लक से फरमा रखा था, इस वजह से और उन पर एतमाद था, एतमाद असल चीज होती है, उन्होंने इन्हीं का वाक्य सुनाया, मैंने बारह अर्ज किया आपके सामने, अल्लाह का शुक्र है अपने बड़ों पर इतना एतमाद था कि कभी सवाल नहीं किया कि हजरत इसकी इसकी सनद क्या है। आजकल एक मर्ज ये भी है, हवाला बताओ, हालांकि बहुत सी बातें हमारी किस पर चलती हैं, एतमाद पर, उस्ताद पर एतमाद होता है, उसकी बातें मान लेते हैं, उससे हवाले मांगते हैं हर चीज के, والدین پر اعتماد ہوتا ہے, اس کی بات مانتے ہیں, ہر چیز کا حوالہ مانگتے ہیں. لیکن آج کے زمانے میں تنقید کا زمانہ ہے, ہر چیز کی کہتے ہیں. کبھی مجھ سے کوئی لوگ پوچھتے ہیں, میں کبھی میں نے نہیں پوچھا, مجھے اعتماد ہے ہمارے بڑوں نے بات کہی ہے تو صحیح ہوگی, ان کے پاس سند ہوگی. تو انہوں نے فرمایا حاجی عبد المجید صاحب نے, کیونکہ حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ یہ صاحب توحید تھے, آثار بتاتے ہیں اور توحید ہی بیان کرتے تھے. یہ توحید ہی بیان کر رہے ہیں. آپ کے بیان کے اندر سب سے زیادہ کیا ہے؟ توحید ہی ہے. سماتے ہی بیان کر رہے تھے توحید. عجیب صاحب سے جو میں نے سنا نا مفہوم عرصہ پر, ایک کالا ٹھنڈی سانپ آ گیا کوبرا, اور وہ آپ کے اندر سے کرتے میں داخل ہوا اور وہ آپ کے جسم کو اندر سے اس نے کیا کرنا کیا بل, اور یہاں سے آ کے اس نے پھر اپنا نکالا پھن اور آپ کی آنکھوں میں آنکھیں ڈال کے کالا ناگ تھنی اور سانپ کوبرا ابھی یہاں آ جائے جی. ہاں جی تھان گنج گھمایا کرتے تھے, بات سے بات نکل آئی ہے کہ ہم سمجھتے ہیں دنیا داروں کی عزت ہے, افسروں کی عزت ہے, بادشاہوں کی عزت ہے. یہ عزت ایسی ہے کہ ان کو دیکھ دم کھڑے ہو جاتے ہیں سارے, وہ کہتے ہیں ہمارا بڑا ہاں ان کے یہاں جانا بڑا دبدبا بڑی عزت ہے, میں سانپ آ جائے سب کھڑے ہو جائیں گے جی. ابھی سانپ آ جائے سب, اب سانپ بڑا پھول رکھتے, دیکھو مجھے بڑی بڑی ڈیو ریسپیکٹ مل گئی ہے. ہے ریسپیکٹ جی, پھر ڈنڈا تلاش کیا جائے گا. لیکن یہ صاحب توحید, حضرت فرماتے ہیں کہ یہ سارا واقعہ ہوا, آپ کی آواز کے اندر کوئی تغیر نہیں, حرکت تو جنبش تو بہت دور کی بات ہے, جنبش حرکت آواز میں بھی کوئی تھوڑی دیر تک وہ اپنا تھن لہرا کے دیکھتا رات میں آنکھیں ڈال کے اور پھر جناب واپس وہ کھل کے ہو گیا. حضرت نے فرمایا یہ میری توحید کا امتحان تھا, اس کے جانے کے بعد میری توحید کا امتحان تھا. اللہ کا شکر ہے اللہ ہی نے کامیاب کر دیا. یہ ہے موحد, یہ صاحب توحید. یہ نہیں کہ میرے اندر ایسی جرت آ گئی ہے کہ دیکھو میں سانپ نہیں ڈرا, نہ کدھر توجہ دلائی کہ میرے اللہ نے میرا امتحان لیا, میرے اللہ نے مجھے کامیاب کیا. پھر عرض کر دوں توحید کا یہ معیار ہے, ان کو جو معیار ہے اس معیار کے مطابق امتحان ہوا, ہمارا آپ کا نہیں ہوگا, نہ ڈرنے کہ شاید ہمارا بھی شروع ہو جائے امتحان سے. ہر ایک کے ساتھ نہیں ہوتی یہ بات. امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کے حیرت انگیز واقعات کتاب میں میں نے پڑھا, مجلس لگی ہوئی, گفتگو چل رہی, چھت سے ایک سانپ لٹکا اور آگے گرا, آپ نے اس کو سر سے پکڑ لیا ایک ہاتھ سے, وہ گفتگو فرماتے رہے. کوئی تغیر آپ کے بھی نہیں آیا, مجمع میں جنبش ہوئی نظر آ رہے کہ اوپر سے پہلے تو نظر آیا لٹکا, چھت کے زمانے میں کچی ہوتی ہوگی نا, کہیں اوپر سے وہ آ گیا ہوگا لٹکا, تو جنبش ہوئی. لیکن حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کے آواز میں کوئی تغیر نہیں آیا, اس کو چوب پکڑا وہ بھی دبک گیا. اپنی گفتگو جب گفتگو پوری ہو گئی تو یوں پھینکا وہ دب گیا. یہ آپ کے لکھ, یہ ہیں صاحب ہے توحید. ہمارے پاس الفاظ ہیں, یہ یقین ہے کہ یہ اپنی ذات کے اعتبار سے نقصان ہرگز ہرگز نہیں پہنچا سکتا جب تک اللہ نہ چاہے. اس لیے یہاں فرما رہے ہیں صاحب توحید کے لیے اس کی توحید کی قوت کے وقت یہ جو بات فرما رہے ہیں نا صاحب توحید کے لیے اس کی توحید کی قوت کے وقت نہ کوئی باپ رہتا ہے نہ ماں نہ کنبا نہ دوست نہ دشمن نہ مال نہ جاہ. عربی میں چل رہا ہے نا جس کا ترجمہ ہے مناشر. صاحب توحید کے لیے اس کی توحید کی قوت کے وقت ہے. نہ کوئی باپ رہتا ہے ابا پریشانی میں اما نہیں ہمارے بچوں کی ہے بچے کے بڑے بھی مجھے یاد ہے اہلیہ محترمہ کو کینسر ہوا جس زمانے میں تو علاج کے لیے ہمیں بھیجا گیا سر باہر جی ہوں تو سرجری ہو گئی سرجری کی بڑی تکلیف دے میں بعد میں جب ان کو ہوش آیا تو ان کے پہلی آواز ہی کبھی امی ہوتا ہے نا بھائی اس کو بڑا سمجھتے ہیں دل کے اندر اوپر ہوتا ہے نا بچے کا نا تو بڑے ہو کے بھی وہ شعور کے اندر تو پڑی ہوئی ہے نا وہی چیز جو ہے نا. ہاں ایسے موقع پر تکلیف کی شدت میں ہے اما ہے ابا ہے یہ ہمارے صاحب توحید یہ صاحب توحید کے لیے اس کی توحید کی قوت کے وقت. ایک ایک لفظ پر غور کریں نہ کوئی باپ رہتا ہے نہ ماں نہ کنبا. میری تو بہت بڑی برادری ہے اور مجھے نقصان پہنچائے گا کیوں جی یہ چھپے ہوئے ہیں ہمارے اندر بہت. میں تو جاٹ ہوں میں تو راجپوت ہوں ہماری تو ایسی برادری ہے اس ہمارے نہ کوئی باپ رہتا ہے نہ ماں نہ کنبا نہ دوست. میرے بہت دوست ہیں میرے بڑے بڑے دوست ہیں میرے بڑے بڑے عہدوں والے منصبوں والے میرے دوست ہیں. پھوٹتا پھوٹتا ہے صاحب توحید کے لیے نہ دوست نہ دشمن کہ دشمن کا خوف سر پر سوار رہ گیا اگر اس نے حملہ کر دیا یہ آ گیا یہ ہو جائے گا. صاحب توحید کے لیے قوت کے وقت توحید کی قوت کے وقت نہ کوئی باپ رہتا ہے نہ ماں نہ کنبا نہ دوست نہ دشمن نہ مال. میرے پاس بہت مال ہے کچھ بھی ہو جائے میں نہ جا کہ میری بڑی وجاہت ہے ڈرتے ہیں سب سے اور نہ کسی ایک چیز کے ساتھ بھی قرار و سکون بجز حق تعالی شانو کے دروازے اور اس سے اس کے احسانات سے تعلق رکھنے کے اس کے لیے کچھ بھی باقی نہیں رہتا. یہ ہے وہ دل جو ساری علائشوں سے پاک ہو چکا ہے. یہ اپنا مشاہدہ بتا رہے ہیں اپنا تجربہ بتا رہے ہیں یہ اپنے اندر اس صفائی پر یہ جو الفاظ نکل رہے ہیں صاحب توحید کے لیے اس کی توحید کی قوت کے وقت نہ کوئی باپ رہتا ہے نہ ماں نہ کنبا نہ دوست نہ دشمن نہ مال نہ جات اور نہ کسی ایک چیز کے ساتھ بھی قرار و سکون بجز دروازے اور اس کے احسانات سے تعلق رکھنے کے اس کے لیے کچھ بھی باقی نہیں رہتا. اللہ سے مانگے اللہ ہمیں بھی اس توحید کا کچھ ذرہ نصیب فرما دے اس کو حاصل کرنے کی تمنا کرنے والا بھی بنا دے. تب फरमाते कि ऐ अपने दिरहम व दिनार पर भरोसा रखने वाले, अनकरीब ये तेरे हाथ से जाते रहेंगे। ऐ अपने दिरहम व दिनार पर भरोसा रखने वाले, अनकरीब ये तेरे हाथ से जाते रहेंगे तेरी सजा में। जिस तरह तूने इनको तलब किया है, तेरी सजा में जिस तरह तूने इनको तलब किया है, इसी तरह कभी ये दूसरे के हाथ में थे, बस जब उसकी सजा का वक्त आया तो उसके छीन कर तेरे हवाले कर दिए गए, ताकि तू उनसे आका की अताअत पर एयानत हासिल करे। गौर करो जी, उससे छीने और तुझे दिए इसलिए ताकि तू इनसे आका की अताअत पर एयानत हासिल करे। सो तूने तो इनको अपना बुद्धि बना ली और इनको काजिल हाजात समझकर इनकी प्रस्तुति करने लग गए। ये है हकायक को जानने वाले, ये है वो साफ शफाफ दिल, कहां नजर जा रही है, हम कहां हैं। ऐ नादान, अल्लाह वास्ते इल्म सीख। ऐ नादान, अल्लाह वास्ते इल्म सीख और उस पर अमल कर, कि वो तुझको शही आदाब सिखा देगा। कौन सा इल्म जो अल्लाह वास्ते सीखा जाएगा और उस पर अमल किया जाएगा, वो तुझको आदाब शही सिखा देगा। इल्म जिंदगी है और जहल मौत है। सिद्दीक इल्म शरीयत की तहसील से जो आम्मा मोमिनीन में मुश्तरक है फारिग होता है, तो खास इल्म यानी कुलूब और इसरार के इल्म के मदरसे में दाखिल कर दिया जाता है। बस जब वो इस इल्म में मुस्तहकम हो जाता है तो दीन खुदावंदी का बादशाह बन जाता है। अल्लाह हमें भी इसका शऊर अता फरमा दे। तो ये बातें तो ऊंचे दर्जे की हैं, लेकिन यहां तक पहुंचने के लिए इब्तदा इसी से करनी है जिसके लिए हम जमा हुए, कि हमारे दिल के अंदर से ये सारे बुत पाश पाश होकर निकल जाएं, ये सारे भरोसे मुनक़ते हो जाएं, ये सारे सहारे खत्म हो जाएं और दिल का सहारा एक ही अल्लाह की तरफ, एक ही सिमत में आ जाए। इसके लिए इब्तिदा ये अल्लाह के जिक्र की मशक से है जिसके लिए हम जमा हुए। और अगर इससे मकसूद हमारा भी यही होगा, इसलिए अर्ज किया जाता है कि जिक्र के लिए जब भी आवे या जहां भी जावे, दिल को टटोल टटोल कर कोई और गरज हो तो निकाल दे, एक ही हो कि हमारा दिल बन जाए, समर जाए, पाक हो जाए, साफ हो जाए, शफाफ हो जाए। जिक्र से मजकूर जिसको याद कर रहे हैं वो हमें याद रहने लगे, इसकी तवज्जो उसकी तरफ ऐसे रहने, तो इसके लिए दिल की इस्लाह के लिए, दिल के तस्फीये के लिए, दिल के अंदर जो नफ्स का गलबा कब्जा हो चुका है उसके तज़किये के लिए, नफ्स मरेगा नहीं, इसको हमने मुती बनाना है अल्लाह का, इसकी सृष्टि से बचना, इसके लिए एक तरीका ये जिक्र खफी जिक्र कल्बी भी है जिसकी मशक करते हैं। मैं बार बार अर्ज करता हूं, यही नहीं कह रहा, आजकल यही कहते यही है, हर बंदा कहता है जो मेरे पास है बस यही है, नहीं तरीके हैं और भी हैं, एक ये भी है। हम इसकी बात इसलिए कर रहे हैं कि हमने सीखा ये, और इसका मुस्तकिल हुक्म भी है, जिक्र कल्बी जिक्र खफी का मुस्तकिल हुक्म भी है, वक्त को रब का फी नफ्स का तदर व खीफतन व दून जहर मिनल खौल बिल दूब वल आसाली वला तुम मिनल गाफिलीन, फरमाया जा रहा है जिसका मफहूम है अपने रब को अपने जी में याद करो यानी अपने दिल में आजजी के साथ और पुकारे बगैर यानी चुपके चुपके, और सुबह भी याद करो शाम भी याद करो यानी कसरत से याद करो और गाफिल में से ना हो। तो दिल को गफलत से बेदार करने का इलाज कुरान ये भी बता रहा है कि इस दिल में चुपके चुपके कसरत से अल्लाह की याद बसा लो। अल्लाह फरमा रहे फदकुरूनी अज़कुरुकुम कि जब तुम मुझे याद करोगे मैं भी तुम्हें याद रखूंगा। हमारा याद करना अल्लाह के नाम के साथ है। दूसरी जगह फरमा रहे हैं वज़्क्रिस्म रब्बी का व तबत्तल इलैहि तब्तीला के रब को उसके नाम से याद करो, उसके इस्म के साथ याद करो और तबत्तुल के साथ याद करो। तबत्तुल क्या है? तन्हाई के अंदर सबसे अलहदा होकर, यानी ये जो सलाहियत हासिल करी जो अभी हमने बुजुर्गों के अर्शादात से सुनी है, अपने अंदर के मनफी जज्बात पर काबू पाकर इन आलाइशों से बचने के लिए है, शैतान के दाव से बचने के लिए, माहौल की फजाओं के गंदे असरात से बचने के लिए, इसके लिए हमें तन्हाई में बैठकर अपने दिल में अल्लाह पाक के नाम को रचाने बसाने की मशक करनी है। फतबारक कस्मु रब्बी का फरमा रहे हैं कि रब का नाम बड़ा मुतबर्रक है। इस मुबारक नाम को है अपने दिल में रचा लें बसा लें, एक तसव्वुर की मशक है कि तसव्वुर से अपने दिल पर लफ्ज लिखें अल्लाह, जो रंग जिसको अच्छा लगे, या लिखा हुआ तसव्वुर करें कि लिखा हुआ लफ्ज अल्लाह, जो रंग जिसको अच्छा लगे है, और फिर तसव्वुर से दिल में हम तकरार करें यानी अपने इरादे से अल्लाह 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 मोहब्बत के साथ जाए। एक तसव्वुर की मशक है उस हाफिज की तरह जो कुरान में कुरान को सीने महफूज करने के लिए कुरान की आयात की तकरार करता है। हम अल्लाह की याद को सीने महफूज करने के लिए उसके मुबारक नाम की तकरार करें, ये तकरार इतनी करें इतनी करें कि जिसका नाम ले रहे हैं, जिसको पुकार रहे हैं, जिसको याद कर रहे हैं है? उसका ध्यान ख्याल हमारे दिलो दिमाग में रग रग रेशे में ऐसे समा जाए कि तन्हाइयों में भी हमें उसकी रकात पर डाल दे, हर नाफरमानी से रोक दे, हराम कामों से रोक दे। तो अल्लाह से मांगे जिससे मकसूद है दिल के अंदर वो शफाफत वो लताफत वो पाकिजगी वो कुव्वत वो हिम्मत अल्लाह हमें अता फरमा दे। अब थोड़ी देर इसकी मशक कर ले जैसे अर्ज किया है कि तसव्वुर से लिखें मुबारक लफ्ज तलवा या लिखा हुआ तसव्वुर करें और अपने इरादे से मोहब्बत के साथ तकरार करें अल्लाह 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 अल्लाह। थोड़ी देर मशक कर ले। صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا و مولانا محمد واصحاب سیدنا و مولانا محمد بعدد کل ذرة مئة الف الف مرة. یا اول الاولین، یا آخر الآخرین، یا ذر القوة المتین، یا راحم المساکین، یا ارحم الراحمین، یا حی یا قیوم، لا اله الا انت، برحمتک نستغیث، اصلح لنا شأن کلہ، ولا تکلنا الى انفسنا طرفة عین. اللهم لا تکلنا الى انفسنا طرفة عین. اللهم لا تكلنا الى انفسنا طرفة عين. اللهم لك الحمد، اليك المشتكى، بك المستغاث، وانت المستعان، ولا حول ولا قوة الا بالله العلي العظيم. اللهم ارنا الحق حقا وارزقنا اتباعه، وارنا الباطل باطلا وارزقنا اجتنابه. اللهم ارزقنا حبك وحب من يحبك وحب عمل يبلغنا الى حبك. اللهم طهر قلوبنا عن النفاق، اللهم طهر قلوبنا عن غيرك، ونظر قلوبنا بنور معرفتك واليقين. اللهم سلمنا وسلم ديننا وسلم ايماننا وسلم اسلامنا وثبت اقدامنا فانصرنا على القوم الكافرين. اللهم انا نسالك سعاده الدارين ونعوذ بك من شقاوه الدارين. اللهم انا نسالك من خير ما سالك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم. وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى آله وصحبه اجمعين، ورحمتك يا ارحم الراحمين.